بسم اللہ الرحمن الرحیم, یہ ریڈیو تہران ہے, اسلامی گنراجیہ ایران کی آواز.
ریڈیو تہران کے سبھی شروتا متر, زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں. شروتاؤں, آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں. آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے. قاری ہیں سورگیے محمد صدیق منشاوی.
بسم الله الرحمن الرحيم. إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم.
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے, جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں, وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی. اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے, تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے. اور تم لوگ تین پرکار کے ہو جاؤ گے, تو داہنے ہاتھ والے, اور کیا کہنا داہنے ہاتھ والوں کا, اور بائیں ہاتھ والے, اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے, اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں, وہی اللہ کے نکٹ ورتی ہیں, وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے. اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے, جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ہمارا پرسارن آپ شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹس پر سن رہے ہیں۔ آج شنیوار ہے، مہر کی 16، ربیع الاول کی 11 اور اکتوبر کی 8 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کاریہ اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد راجنیتک چرچا، اس کے بعد ہم آپ کو سنوائیں گے ایران بھرمڑ، اور انتم کاریہ ہوگا اجول بھوشیہ۔ تو تازہ اور وسط خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے۔ ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ اب آپ سید میسم اور مریم مہردادی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ڈنمارک میں ایرانی راجدوت پر جان لیوا حملہ ہوا ہے۔ ایران کا کہنا ہے کہ امریکی مانواधिकार کا مول تتو پرتیبند ہے۔ اسرائیلی سینکوں نے 4 فلسطینی لڑکوں کو گولی مار کر شہید کر دیا ہے۔ بھارت کا کہنا ہے کہ جہاں کہیں سے بھی ہمیں تیل ملے گا ہم خریدیں گے۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایک ویکتی نے ڈنمارک میں ایرانی دوتاواس کے پرانگڑ میں غیر قانونی روپ سے گھس کر چاقو سے ایرانی راجدوت پر حملہ کر دیا، اور جب اسے اس حملے میں منہ کی کھانی پڑی تو اس نے پارکنگ میں کھڑی گاڑیوں کے شیشے توڑ دیے۔ ایرانی ودیش منتری حسین امیر عبداللہیان نے ڈنمارک میں ایرانی راجدوت سے بات چیت کی اور غیر قانونی روپ سے دوتاواس کے پرانگڑ میں گھسنے اور چاقو سے حملے کی سمیکشا کی۔ ڈنمارک میں ایرانی راجدوت نادی پور نے ودیش منتری حسین امیر عبداللہیان سے ٹیلی فونی وارتا میں کہا کہ حملہور ویکتی نے راجدوت آواس کے پرانگڑ میں غیر قانونی روپ سے پرویش کرنے کے بعد دھمکی دی اور پارکنگ میں کھڑی گاڑیوں کو نقصان پہنچایا۔ ایرانی راجدوت نے کہا کہ کھیت کے ساتھ کہنا پڑ رہا ہے کہ اس سے پہلے آدھیکارک روپ سے چیتاونی دی گئی تھی، اور اس کے باوجود ڈنمارک کی پولیس کافی دیر سے ایرانی دوت آواز پہنچی۔ ودیش منتری نے اس ٹیلی فون وارتا میں ڈنمارک کی راجدھانی میں ایرانی دوتاواس اور راجدوت کی سرکشا کی آپورتی میں کمی کی کڑی آلوچنا کی، اور کہا کہ کھیت کی بات ہے کہ یورپ کے کیندر میں اس پرکار کا حملہ ایک مہیلا راجدوت پر کیا گیا ہے، اور پولیس بھی سمے سے گھٹنا استھل پر نہیں پہنچی۔
ودیش منترالے کے پروکتا نے کہا ہے کہ ایرانی لوگ لمبے سالوں سے امریکہ کے اتیاچار پورن پرتیبندوں کا سامنا کر رہے ہیں، اور پرتیبند امریکی مانواधिकार کا مول تتو ہے۔ विदेश मंत्रालय के प्रवक्ता नासिर कनआनी जाफी ने ईरान के खिलाफ अमरीका के नए प्रतिबंधों के बाद अपने इंस्टाग्राम के पेज पर लिखा कि अमरीका हर दिन किसी न किसी बहाने तेहरान के खिलाफ प्रतिबंधों की नई सूची प्रकाशित करता है और इस बार देश के गृह मंत्री, दूर संचार मंत्री और 5 अन्य ईरानी अधिकारियों पर अमरीकी सरकार ने प्रतिबंध लगाया है। चाफी ने कहा कि अलबत्ता इस सूची से पहले ईरान के 7 मंत्रियों और अनेकों व्यक्तियों पर अमरीकी सरकार प्रतिबंध लगा चुकी है। अमरीकी वित्त मंत्रालय ने ईरान में होने वाले हालिया उपद्रवों व अशांतियों के समर्थन में अपने ताजा कदम में 6 अक्टूबर को ऐलान किया है कि ईरान के गृहमंत्री और दूरसंचार मंत्री सहित 7 अधिकारियों के नामों को प्रतिबंधों की सूची में शामिल कर दिया गया है। विदेश मंत्रालय के प्रवक्ता ने कहा कि ईरानी लोग वर्षों से अमरीका के अत्याचारपूर्ण प्रतिबंधों को झेल रहे हैं और इन प्रतिबंधों से बच्चों को भी अपवाद नहीं किया गया और अमरीकी मानवाधिकार का मुख्य तत्व प्रतिबंध है।
पिछले 24 घंटे में इसराइली सैनिकों ने 2 फिलिस्तीनी लड़कों समेत 4 लोगों को गोली मारकर शहीद कर दिया है। फिलिस्तीन की सरकारी न्यूज एजेंसी वफा की रिपोर्ट के मुताबिक इसराइली सैनिकों ने शनिवार को तड़के जेनिन स्थित शरणार्थी कैंप पर चारों ओर से धावा बोल दिया। ज़ायोनी सैनिकों के छापे के दौरान एम्बुलेंसों और पत्रकारों को कैंप में प्रवेश करने की अनुमति नहीं दी गई। इस दौरान कैंप के ऊपर इसराइली सैन्य हेलीकॉप्टर बहुत ही कम ऊंचाई पर उड़ाने भर रहे थे। लाइव रिपोर्टिंग करने वाले पत्रकारों पर इसराइली सैनिकों ने सीधे फायरिंग कर दी। अवैध अधिकृत फिलिस्तीन में फिलिस्तीनी प्राधिकरण के स्वास्थ्य मंत्री का कहना है कि 17 वर्षीय 2 लड़कों अहमद मोहम्मद और महमूद को सिर और गर्दन में गोली मारकर शहीद कर दिया गया। इस हमले से कुछ ही घंटों पहले इसराइली सैनिकों ने वेस्ट बैंक में 2 अन्य फिलिस्तीनी लड़कों को गोली मारकर शहीद कर दिया था। फिलिस्तीन स्वास्थ्य मंत्रालय का कहना है कि इसराइली सैनिकों ने किलकिलिया शहर में 14 वर्षीय आदिल इब्राहिम को सिर में गोली मारकर शहीद कर दिया। इसके अलावा 17 वर्षीय मेहदी मोहम्मद को भी ज़ायोनी सैनिकों ने गोली मारकर शहीद कर दिया।
विदेशों में भारतवंशियों की हत्या का मामला थमने का नाम नहीं ले रहा है। अमेरिका में भारतीय मूल के लोगों की निर्मम हत्या के बाद ताजा घटनाक्रम इसराइल का है। पुलिस से मिली जानकारी के अनुसार एक किशोर के बर्थडे पार्टी के दौरान हुए झगड़े में चाकू गोदकर हत्या कर दी गई। बताया जा रहा है कि किशोर अपने परिवार के साथ 1 साल पहले ही भारत से इसराइल गया था। वो उत्तर पूर्वी भारतीय यहूदी समुदाय बेनेमिन शाय से संबंध बताया जा रहा है। इसराइल के एक न्यूज पोर्टल यनेट के मुताबिक बर्थडे पार्टी में भारतीय मूल का छात्र लहिंगेल शामिल था। उसके अलावा 20 अन्य किशोर भी थे। दरअसल वो पार्टी में भारत से इसराइल पहुंचे अपने एक और दोस्त से मिलने के लिए नोव हागलिल गया था। योएल लहिंगेल अपने परिवार के साथ 1 साल पहले ही इसराइल के शहर किरियात शिनोमा में रहने के लिए पहुंचा था। मीडिया रिपोर्ट्स के मुताबिक लहिंगेल को शुक्रवार तक घर वापस आना था, लेकिन कोई अता पता नहीं होने पर परिवार वालों ने सूचना दी। इस बीच उसके एक दोस्त ने फोन पर परिवार वालों को सूचना दी कि पार्टी में लड़ाई के दौरान लहिंगेल घायल हो गया था और उसे अस्पताल में भर्ती किया गया है। इससे पहले परिवार वाले अस्पताल पहुंचते कि उन्हें अपने बेटे की मौत की सूचना मिल गई।
भारत के केंद्रीय तेल एवं प्राकृतिक गैस मंत्री हरदीप सिंह पुरी ने कहा है कि हमें जहां कहीं से भी तेल मिलेगा हम वहां से खरीदेंगे और किसी भी देश को अधिकार नहीं है कि वो कहे कि नई दिल्ली को रूस से तेल नहीं खरीदना चाहिए। शुक्रवार को वाशिंगटन में पत्रकारों से बात करते हुए पुरी ने कहा, भारत सरकार की ये जिम्मेदारी है कि वो अपने नागरिकों को ऊर्जा उपलब्ध कराए, इसलिए जहां कहीं से भी हमें तेल मिलेगा हम वहां से खरीदेंगे और इसका एक सीधा सा कारण यह है कि इस तरह की चर्चा से देश की उपभोग आबादी की जरूरत पूरी नहीं हो सकती। रूस यूक्रेन युद्ध के कारण दुनिया भर में ऊर्जा की आपूर्ति बाधित हुई है, जिसके कारण ऊर्जा की मांग बढ़ी है और कीमतें आसमान को छूने लगी हैं। अमेरिका और यूरोप ने रूस से तेल नहीं खरीदने के लिए भारत पर दबाव बनाया था। लेकिन भारत ने ऐसा करने से इनकार कर दिया क्योंकि ईरान के मामले में भारत ये चोट खा चुका है। इस बीच दुनिया के तेल निर्यातक देशों के समूह ओपेक प्लस ने प्रतिदिन 20 लाख बैरल तेल का उत्पादन घटाने का फैसला किया है, जिसके बाद दुनिया में तेल के दाम और तेजी से बढ़ सकते हैं। ओपेक में प्लस देशों का नेतृत्व रूस करता है, जिसके बाद इस संगठन पर अमेरिका ने रूस के एजेंडे को आगे बढ़ाने का आरोप लगाया है। नवंबर से ओपेक प्लस समूह तेल उत्पादन को घटा देगा। ओपेक देशों में सऊदी अरब का दबदबा है और कहा जा रहा है कि सऊदी अरब के क्राउन प्रिंस मोहम्मद बिन सलमान और रूसी राष्ट्रपति पुतिन इस मामले में एक लाइन पर आ गए हैं।
एक रूसी समाचार पत्र ने लिखा है कि अफगानिस्तान में दाइश का स्रोत पाकिस्तान है और वो पाकिस्तान के कुछ क्षेत्रों में सक्रिय है। समाचार एजेंसी तस्नीम की रिपोर्ट के अनुसार रूसी समाचार पत्र निज अविसी माया गेंजेटा ने अफगानिस्तान में दाइश की स्थिति की समीक्षा के साथ लिखा है कि दाइश इस समय औरंगजेही बाजोड़ पेशावर और पाकिस्तान के बलूचिस्तान में सक्रिय है और अपने समर्थकों का आह्वान किया है कि वे अफगानिस्तान में इस गुट के सदस्यों से जुड़ जाएं। इस समाचार पत्र के अनुसार दाइश जो दुष्प्रचार कर रहा है वो वर्तमान समय में विनाशकारी साबित हो सकता है और क्षेत्र से बाहर की सुरक्षा को गंभीर सुरक्षा चुनौतियों का सामना हो सकता है। इसी प्रकार रूसी समाचार पत्र ने लिखा है कि जब से अफगानिस्तान पर तालिबान की सरकार स्थापित हुई है, दाइश ने एशिया के दक्षिण और एशिया के केंद्रीय क्षेत्रों में अपने प्रचार को विस्तृत कर दिया है। 2014 में आतंकवादी गुट दाइश सामने आया और वो ये समय था जब पाकिस्तान में तहरीक तालिबान के पूर्व कमांडर कबायली क्षेत्रों से भाग गए थे। इसी प्रकार रूसी समाचार पत्र आगे लिखता है कि अफगानिस्तान पर तालिबान का नियंत्रण हो जाने के बाद दाइश के समर्थक संचार माध्यमों ने तालिबान को इस्लाम का सबसे दुश्मन बताया है। रूसी समाचार पत्र के अनुसार दाइश तालिबान की अस्थायी सरकार और चीन के बीच और इसी प्रकार तालिबान के दूसरे देशों से संबंध होने के कारण यह आतंकवादी गुट क्रोधित है। रूसी समाचार पत्र के अनुसार अफगानिस्तान में शियों की हत्या दाइश के लक्ष्यों में से एक है।
रूस को क्राइमिया से जोड़ने वाले पुल में आग लगने और धमाका होने से कम 3 लोगों की मौत हो गई है। यूक्रेन का कहना है कि रूस इस पुल का इस्तेमाल युद्ध क्षेत्र तक सैन्य उपकरणों को ले जाने के लिए करता है। रूसी अधिकारियों के मुताबिक पुल में ये आग तेल टैंकर में आग लगने और धमाका होने से लगी। रूस ने केर्च ब्रिज पर लगी इस आग की जांच के आदेश दे दिए हैं। रूस ने साल 2014 में क्राइमिया का विलय कर लिया था। रूसी राष्ट्रपति व्लादिमीर पुतिन ने 2018 में इस पुल का उद्घाटन किया था। रूस के ट्रांसपोर्ट मंत्रालय का कहना है कि जल्द ही मरम्मत के बाद पुल पर ट्रैफिक को बहाल कर दिया जाएगा। ऐसा अनुमान है कि मरने वाले 3 लोग यात्री थे जो एक कार में यात्रा कर रहे थे जो टैंकर के निकट से गुजर रही थी।
संयुक्त राष्ट्र मानवाधिकार परिषद में चीन के शिनजियांग प्रांत में विगर मुसलमानों के मानवाधिकार उल्लंघनों पर बहस को लेकर लाया गया प्रस्ताव अधिकांश मुस्लिम देशों द्वारा चीन का समर्थन करने के कारण गिर गया है। संयुक्त राष्ट्र संघ में चीन का समर्थन करने वाले पाकिस्तान और इंडोनेशिया जैसे कई बड़े मुस्लिम देश हैं। ये प्रस्ताव पश्चिमी देशों द्वारा लाया गया था, जिसका जापान और दक्षिण कोरिया जैसे देश समर्थन कर रहे थे, लेकिन 47 सदस्यों वाली परिषद में 17 देशों ने इस प्रस्ताव के समर्थन में वोट किया, जबकि 19 ने इसके खिलाफ वोट दिया। अगर ये प्रस्ताव पारित हो जाता तो मार्च में होने वाले UNHRC के सत्र में विगर मुसलमानों के मानवाधिकार उल्लंघनों को लेकर बहस होती। चीन पर शिनजियांग में लाखों विगर मुसलमानों को डिटेंशन सेंटरों में रखने और ब्रेन वॉश करने जैसे गंभीर आरोप लगते रहे हैं। हालांकि चीन इन आरोपों से इनकार कर रहा है। उसका दावा है कि ये डिटेंशन सेंटर दरअसल लोगों में तकनीकी कामों की क्षमता को बढ़ावा देने के लिए है। भारत, मलेशिया, मेक्सिको और यूक्रेन जैसे देशों ने इस प्रस्ताव पर मतदान में भाग नहीं लिया। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو، راجنیتک چرچا کے ساتھ اپستھت ہیں، قائم رضوی کا سلام سویکار کیجیے۔ کچھ یورپی دوتاواس کے راجدوت ودیش منترالے طلب۔ افغانستان پر امریکی حملے کی برسی اور بھارت نینتت کشمیر کی تازہ استھتی پر کارکرم میں ہم وستار سے چرچا کریں گے۔ حالیہ کچھ دنوں کے دوران یورپ میں ایران کے راجنیک کیندروں پر حملے ہوئے ہیں، اس بارے میں ایک رپورٹ پیش کر رہے ہیں اختر عباس۔
حالیہ دنوں میں یورپ میں ایران کے راجنیک کیندروں اور مکھیالیوں پر حملے تیز ہو گئے ہیں، جس کے پرینام سوروپ ایرانی سرکار کی پرتکریا سامنے آئی ہے اور تہران میں کچھ یورپی دیشوں کے راجدوتوں کو ودیش منترالے میں طلب کیا گیا ہے۔ شکروار کو چاقو سے لیس ایک حملہور نے کوپن ہیگن میں اسلامی گنتنتر ایران کے دوتاواس میں پرویش کیا اور چاقو لہراتے ہوئے دھمکی دی، جس سے کرمچاریوں میں بھے کا ماحول پیدا ہو گیا۔ حملہور کے حملے میں ستھانیہ کرمچاریوں میں سے ایک گھائل ہو گیا، جبکہ حملہور نے ایرانی دوتاواس کی پارکنگ میں کھڑی کاروں کو بھی شتی گرست کر دیا۔ ڈنمارک میں ایران کے دوتاواس پر حملے کے علاوہ حالیہ دنوں میں یورپ میں ایران کے راجنیک کیندروں پر کئی حملے ہوئے ہیں، جن میں لندن، پیرس، برسلز اور اسٹاک ہوم شامل ہیں۔ 25 ستمبر کو انگلینڈ اور فرانس میں دنگائیوں نے ایران کے ورودھ کے بہانے لندن اور پیرس میں ایران کے راجنیک کیندروں پر حملہ کرنے کی کوشش کی۔ کرانتی ورودھی تتووں کا ارادہ لندن اسلامک سینٹر کے سامنے اویوستھا پیدا کرنا بھی تھا، جس پر پولیس نے پرتیرودھ کیا اور استھانیہ مسلمانوں اور نمازیوں نے دنگائیوں کا ڈٹ کر مقابلہ کیا۔ یورپ میں ایران کے راجنیک استھانوں پر یہ حملے ایسے سمے میں کیے گئے کہ کچھ ایرانی شہروں میں اشانتی تھی، اور اس کا مکھی کارن یہ تھا کہ ایران میں موجود دنگائیوں کا باہر بیٹھے ان کے سوامی اور ایجنٹ کھل کر سمرتھن کر رہے تھے۔ یہی نہیں، یورپ اور ودیشوں میں بیٹھے ایجنٹ استھانیہ دنگائیوں کو سارجنک سمپتیوں کو ٹارگیٹ کرنے اور انہیں جلانے کے لیے نہ کیول بھڑکاتے ہیں، بلکہ ودیشوں میں رہ رہے لوگوں کو ایران کے کوٹنیک استھلوں اور ہتوں پر بھی حملے کی دعوت دے رہے ہیں، اور حالیہ حملوں کو اسی پریدھی میں دیکھا جا سکتا ہے۔ ایرانی راجنیک کیندروں پر حملوں میں نشچت روپ سے کچھ پشچمی سرکاروں کا بھی سمرتھن حاصل ہے۔ یورپ میں ایرانی راجنیک کیندروں پر حالیہ ہنسک حملوں کا ذکر کرتے ہوئے ایرانی ودیش منترالے کے پروکتا ناصر کنعانی نے کہا ہے کہ ان حملوں اور دنگائیوں کے لیے پشچم کے راجنیتک سمرتھن کے بیچ سمبندھوں کو چھپایا نہیں جا سکتا۔ حالانکہ ایران میں اشانتی اور اسرکشا کے لیے یورپی ادھیکاریوں کا سمرتھن اور راجنیک استھانوں پر حملے کے مدعے پر بہت کم دھیان دینا، جس کا ایک حالیہ ادھارن کوپن ہیگن میں ایرانی دوتاواس پر حملہ ہے، کیونکہ ڈینش پولیس گھٹنا استھل پر دیر سے پہنچی، جبکہ خطرے کی سمبھاونا سے انہیں پہلے ہی اوگت کرا دیا گیا تھا۔ یورپی سرکاروں پر میزبان دیش کے روپ میں راجنیک کیندروں اور راجنیکوں کی سرکشا کا قانونی دائتو ہے۔ ڈینش پولیس کے کام کے طریقے سے پتا چلتا ہے کہ اس دیش نے اپنے انتراشٹری دائتو کو ٹھیک سے پورا نہیں کیا۔ ڈینمارک میں ایران کی راجدوت افسانہ نادی پور نے اس بارے میں کہا کہ درباگیہ سے پچھلی آدھیکاری کی چیتاونیوں کے باوجود ڈینش پولیس بہت دیری سے دوتاواس پہنچی۔ بہرحال، حالیہ ورشوں کے دوران ایران کے خلاف اویدھ امریکی پرتبندھوں کے ساتھ انگلینڈ، فرانس اور جرمنی سہت یورپی دیشوں نے ہمیشہ ایران پر دباؤ کو تیز کرنے کی مانگ کی ہے۔ اس سمبندھ میں ایران کے ودیش منترالے کے پروکتا نے یورپ میں ایرانی دوتاوازوں پر حالیہ حملوں کا ذکر کرتے ہوئے زور دیا کہ راجنیک استھانوں پر حملہ یورپ میں ایران کے خلاف ہنسک اور اویدھ کاریوں کا نوینتم معاملہ ہے۔
پچھلے دو دشکوں کے دوران امریکہ اور اس کے گھٹکوں نے افغانستان میں کتنے اتیاچار کیے اس کا انمان لگانا بہت کٹھن ہے۔ ایک وسترت رپورٹ لے کر حاضر ہیں محمد مہدی۔
دوستو، 7 اکتوبر ورش 2001 کو امریکہ اور اس کے گھٹکوں نے آتنکواد سے مقابلے کے بہانے افغانستان پر حملہ کیا تھا، اور اس کے بعد امریکہ اور اس کے گھٹکوں نے لگ بھگ دو دشکوں تک افغانستان کا آتنکواد جاری رکھا۔ اس دوران امریکہ اور ناٹو کے آتنکواد کاری سینکوں نے بہت اپرادھ انجام دیے۔ آدھیکارک طور پر جو آنکڑے پرکاشت ہوئے ہیں اس کے انوسار امریکہ کے آتنکواد کاری سینکوں نے 71,000 افغانستان کے عام ناگرکوں کی ہتیا کی، جبکہ پرتیت یہ ہو رہا ہے کہ یہ سنکھیا اس سے کہیں ادھک ہے، کیونکہ امریکہ اور پشمی حلقوں کی اور سے خبروں کے پرکاشن پر بھاری سینسر تھا۔ اس کے باوجود سوتنتر سنچار مادھیموں اور سنیوکت راشٹر سنگھ کے سروتوں کی اور سے جو رپورٹیں پرکاشت ہوئی ہیں انہیں دیکھ کر دو دشکوں کے ادھگرہن کے دوران امریکہ نے جو اپرادھ انجام دیے ہیں ان کی گہرائی کا اندازہ لگایا جا سکتا ہے۔ افغانستان کے ایک ٹیکہ کار مولوی موفلے اس بارے میں کہتے ہیں کہ امریکہ نے آتنکواد سے مقابلے اور شانتی ستھاپت کرنے کے بہانے افغانستان پر حملہ کر کے اس کا ادھگرہن کر لیا۔ یہ اس استھتی میں ہے جب گت دو دشکوں کے دوران خود امریکہ افغانستان میں آتنکواد اور افراد کے پھلنے پھولنے کے سب سے بڑے کارن میں پرورتت ہو گیا، اور یہی امریکی سینکوں کی اپستھتی کی اپلبدھی رہی ہے۔ امریکی سینک 20 ورشوں تک افغانستان میں موجود رہے۔ اس دوران انہوں نے کلسٹر اور فاسفورس بموں سہت وبھن پرکار کے خطرناک ہتھیاروں کا پریوگ کیا، جس کے دشپریناموں کو افغانستان کی جنتا اور بھاوی پیڑیاں بھی جھیلیں گی۔ یہ امریکی سینکوں کے انگنت اپرادھوں کا ماتر ایک چھوٹا سا بھاگ ہے۔ افغانی لوگوں کے گھروں میں راتوں کو سوتے سمے امریکی سینکوں کا گھس جانا اور بہت سے لوگوں کو گرفتار کر کے انہیں نجی جیلوں میں رکھ کر پرتاڑت کرنا امریکی سینکوں کی دن چریا ہو گئی تھی، اور امریکی اور ناٹو سینکوں کی اور سے یہ مانواधिकारوں کا کھلا ہنن تھا۔ افغانستان کے ایک پروفیسر عبد اللطیف نظری اس بارے میں کہتے ہیں، امریکی افغانی راشٹر کے نرمان کے لیے یہاں نہیں آئے تھے، بلکہ ان کا لکش چھتر کی جاسوسی کے لیے افغانستان کو اپنے اڈے میں پرورتت کرنا تھا۔ اسی کارن انہوں نے افغانستان کے لوگوں کی استھتی کو بہتر کرنے کی دشا میں کوئی قدم نہیں اٹھایا، اور جو بچا ہے وہ ماتر ایک کھنڈر سے ادھک کچھ اور نہیں ہے۔ بہرحال 7 اکتوبر کا دن امریکہ اور ناٹو کے افغانستان پر حملے، ادھگرہن اور انگنت اپرادھوں کی یاد کا دن ہے۔ یہ وہ دن ہے جس دن نہ کیول افغانستان بلکہ چھیتریہ دیشوں کی جنتا کے لیے بہت سی سمسیاؤں کے آرمبھ ہونے کا دن تھا۔ امریکہ اور ناٹو کے سینکوں کو افغانستان سے گئے ہوئے ایک ورش کا سمے بیت رہا ہے، پرنتو اس دیش کی جنتا کو جن سمسیاؤں و کٹائیوں کا سامنا ہے ان میں سے بہت سی سمسیاؤں و کٹائیوں کی جڑ امریکی ادھگرہن ہے، اور پرتیت نہیں ہو رہا ہے کہ دنیا کی کسی بھی عدالت میں امریکی اور ناٹو سینکوں کے اپرادھوں کے خلاف مقدمہ چلایا جائے گا۔ بہت سے جانکار حلقوں کا ماننا و کہنا ہے کہ مانواधिकारوں کا ہنن جتنا ادھک پوری دنیا میں امریکہ کرتا ہے اتنا دنیا کا شاید ہی کوئی دیش کرتا ہو۔ افغانستان، عراق، یمن اور سیریا جیسے دیشوں میں امریکہ نے جو انگنت اپرادھ انجام دیے ہیں اور دے رہا ہے اسے اسی پرپریکش میں دیکھا جا سکتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کارکرم راجنیتک چرچا۔
اور شروتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ نیشنل کانفرنس کا کہنا ہے کہ ہم نے کشمیر کے لیے بہت کچھ کیا کنتو سرکار اس کو سویکار کرنے کو تیار نہیں ہے۔ سری نگر سے سپتے محمد حسن کی رپورٹ۔
جموں کشمیر نیشنل کانفرنس نے کہا ہے کہ بھارت کے گرہ منتری نے جو ہمارے دل پر آروپ لگائے ہم اس کا کھنڈن کرتے ہیں۔ انہوں نے کہا کہ ہم نے 5 پیجوں پر مشتمل ایک ڈاکومنٹ سمبادداتاؤں کے سامنے رکھا ہے، وہ خود یہ دیکھیں کہ نیشنل کانفرنس نے جموں کشمیر کے ہت میں کیا کیا نہیں کیا۔ انہوں نے کہا کہ ہم پر جو آروپ لگا رہے ہیں وہ صحیح نہیں ہے، اور ہمارا یہ ماننا ہے کہ کشمیری لوگوں کا جو ہمارے ساتھ لگاؤ ہے وہ بہت زیادہ اور گہرا ہوتا جا رہا ہے۔ نیشنل کانفرنس کے پروکتا تنویر صادق نے سری نگر میں سمبادداتا سمیلن کو سمبوجھت کرتے ہوئے کہا کہ نئی دہلی نے پچھلے 3 ورشوں سے جو پریاس کیے وہ ان کے انوسار اسفل ثابت ہوئے، کیونکہ لوگوں کو پتا ہے کہ یہاں پر ہماری شناخت اور ہماری پہچان کو سماپت کیا جا رہا ہے۔ انہوں نے کہا کہ ہم اس وشے پر کوئی بھی کمپرومائز کرنے کے لیے تیار نہیں ہے۔ نیشنل کانفرنس کے پروکتا نے کہا کہ ہم نے بار بار نئی دہلی کو یہ سمجھانے کا پریاس کیا کہ جموں کشمیر کے ہت میں یہ ہے کہ آپ تمام لوگوں سے وارتا آرمبھ کریں، پرنتو ہماری بات نہیں سنی جا رہی ہے۔ انہوں نے کہا کہ ودھان سبھا چناؤ کے بارے میں بھی ابھی کوئی بھی بات سامنے نہیں آ رہی ہے، اگرچہ بڑے بڑے دعوے کیے جا رہے ہیں پرنتو چناؤ کا ڈیٹ سامنے نہیں آ رہا ہے۔ انہوں نے کہا کہ بھاجپا ہو یا گرہ منتری، وہ یہ ضرور کہتے ہیں کہ جموں کشمیر میں ودھان سبھا کے چناؤ ہوں گے، پرنتو کب ہوں گے اس کے حوالے سے وہ اب بھی مخمصے کے شکار ہیں۔ اس بیچ جموں کشمیر میں ہنسک گھٹناؤں کا کرم بھی جاری ہے۔ دکشنی کشمیر میں بھارتی سرکشا بلوں اور الگا وادیوں کے بیچ ایک مڑبھیڑ میں ایک الگا وادی چھاپہ مار کے ہتاہت ہونے کی سوچنا ہے، جس کے نینترن سے اسلحہ اور گولہ بارود برامد کرنے کا بھی دعویٰ کیا گیا، پرنتو مڑبھیڑ میں سرکشا بلوں کا کیا کوئی نقصان ہوا اس بارے میں پولیس پروکتا نے کچھ نہیں بتایا۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوتا ہے۔
ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है अगला कार्यक्रम, ईरान भ्रमण।
ईरान भ्रमण।
दोस्तों, कार्यक्रम ईरान भ्रमण की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहरदादी और रवीश जैदी का सलाम स्वीकार कीजिए। इस कार्यक्रम में आपको तेहरान की सैर कराएंगे, जो ईरान ही नहीं दुनिया का अत्यंत प्राचीन शहर है। हमारे साथ रहिए।
दोस्तों, आज हम आपको दुनिया के 13वें सबसे पुराने शहर से परिचित कराएंगे। اس پراچین شہر سے وشال تہران شہر کے دکشن باغ میں استھت ہے اور جس کا نام ہے شہر رے۔ 8000 سال سے ادھک سمے سے شہر رے انسانوں کی آبادی والا شہر ہے۔ جب آریائی ایران کے میدانوں میں آئے، یعنی 2000 سال عیسیٰ پورو کے کال میں، تو اس سمے یہ شہر بہت مہتوپورن ہو گیا۔ اوستا کتاب میں جو پارسیوں کا پوتر گرنتھ ہے، شہر رے دنیا میں بسایا جانے والا 13واں شہر کہا گیا ہے۔ شہر رے کے نرماڑ کے بارے میں الگ الگ داستانیں اور کچھ تو بالکل افسانوی کہانیاں ہیں۔ نوی شتابدی عیسوی کے مہان شاعر ابوالقاسم فردوسی نے اپنی کاویہ رچنا شاہنامے میں ساسانی شاسک یزدگرد کے بیٹے پیروس کو اس شہر کا سنستھاپک کہا ہے، جو 7ویں شتابدی میں شاسن کرتا تھا۔
مشہور برطانی سیلانی، ڈپلومیٹ اور لیکھک رابرٹ کر پورٹر نے لکھا ہے کہ ایرانیوں کا ماننا ہے کہ شہر کا نرمان کیومرس کے بیٹے ہوشائی نے کیا۔ کیومرس کو اوستا میں پہلا انسان اور شاہنامے میں پہلا بادشاہ کہا گیا ہے۔ اتہاس کی کتابوں میں شہر رے کو الگ الگ ناموں سے ادھرت کیا گیا ہے، ریگا اور رام اردشیر سے لے کر ام البلاد اور شہر رے تک اسے انیک ناموں سے یاد کیا گیا ہے۔
شہر رے جو بے حد प्राचीन शहर है और बड़ा पुराना इतिहास रखता है। ईरान के बहुत से महान धर्म गुरुओं और विद्वानों का पैतृक शहर है। इस शहर के मशहूर विद्वानों में से एक अबू बकर राजी हैं, जो इतिहास की बड़ी महान हस्ती हैं। उनका जन्म सन 865 ईस्वी में शहर रह में हुआ। वो अपने संघर्ष और लगन से ईरान ही नहीं दुनिया के बहुत महान विद्वान, दार्शनिक, रसायन शास्त्री और चिकित्सक बन गए। जकरिया राजी ने अल्कोहल, सल्फरिक एसिड और कोरोसिन की खोज की। जकरिया राजी की खोज और आविष्कार अतीत से लेकर आज तक दुनिया की यूनिवर्सिटियों के पाठ्यक्रम की बुनियादों में शामिल हैं। खगोल शास्त्र, तर्क शास्त्र, गणित जैसे विषयों के क्षेत्रों में भी उन्होंने बड़ा मूल्यवान योगदान दिया है।
इस्लाम से पहले के दौर में शहर रे पारसियों का बहुत बड़ा केंद्र था और वहाँ धार्मिक हुकूमत थी। इससे पहले माद जाति के ज़माने में और हकामनशी दौर में, यहाँ तक कि उससे पहले भी, इसे पवित्र शहर की नज़र से देखा जाता था। शहर रे धार्मिक महत्व रखने के साथ ही व्यापारिक महत्व भी रखता था, क्योंकि ये सिल्क रोड पर पड़ता था। यही वजह थी कि शहर रे के अधिकतर लोग व्यापारी और सौदागर थे।
शहर रे अपने प्राचीन अतीत की वजह से, जो इस्लाम से पहले के दौर तक फैला हुआ है, बड़े कीमती अवशेषों का खजाना है। इनमें अशकानियों के महल के खंडरात, तुगरुल ऐतिहासिक टावर, निगार खाने टावर, चश्मे अली, रे कैसल, बहराम रे फायर टेंपल और बीबी शहरबानों के मकबरे का नाम लिया जा सकता है।
सासानी दौर की एक बड़ी कीमती इमारत जिसके खंडर मौजूद हैं, जो और मील नाम के टीलों के ऊपर है, पुरातत्वविदों की नज़र में खास महत्व रखती है। ऐतिहासिक साक्ष्यों के अनुसार यही बहराम फायर टेम्पल है, जिसे सिकंदर ने अन्य अग्नि मंदिरों की तरह गिरा दिया था और उसके केवल खंडर ही बचे हैं। शहर रे के आसपास मौजूद अन्य टीलों पर सासानी दौर की जिप्सन्स की कलाकृतियां मौजूद हैं। इन कलाकृतियों को प्राचीन ईरान संग्रहालय में भी रखा गया है।
शहर रे एक ऐतिहासिक शहर के रूप में अपनी ख्याति से ज्यादा धार्मिक शहर के रूप में पहचाना जाता है। जब हम शहर रे की सड़कों और गलियों से गुजरते हैं तो हमें रास्ते में अनेक प्राचीन बाजार नजर आते हैं, और इन बाजारों से होते हुए आगे बढ़ते हैं तो हजरत शाह अब्दुल अजीम के मज़ार पर पहुंचते हैं। इस मज़ार के भीतर भी और आसपास भी श्रद्धालुओं का मजमा लगा रहता है। मज़ार के भीतर जहां श्रद्धालुओं और ज़ायरीन की बहुत बड़ी तादाद नज़र आती है, वहीं हरम के खादिम गुलाब जल और इत्र छिड़कते दिखाई देते हैं, और इससे बड़ा दिलनशीन आध्यात्मिक वातावरण पैदा हो जाता है। शाह अब्दुल अजीम का मज़ार शहर रे का बड़ा महत्वपूर्ण धार्मिक स्थल है। इस मज़ार का निर्माण इलाखानी दौर और कजारी दौर में हुआ।
हज़रत शाह अब्दुल अजीम हसनी हज़रत अली अलैहि सलाम के बेटे इमाम अली अलैहि सलाम के वंशज हैं, जिनका जन्म 789 ईस्वी में पवित्र नगर मदीना में हुआ। उनके पिता के नाम अब्दुल्ला और मां का नाम फातिमा था। वे 10वें इमाम हज़रत इमाम अली नकी अलैहि सलाम के दौर में महान विद्वानों में गिने जाते थे। अब्बासी हुकूमत की ओर से किए जाने वाले अत्याचार के कारण वे शहर रे पलायन कर गए और इस शहर में एक शिया के घर में ठहरे। यहाँ वो दिन रात इबादत में गुजारते थे। कुछ समय बाद वो बीमार पड़े और सन 866 ईस्वी में उनका इंतकाल हो गया और फिर उन्हें इसी शहर में दफन कर दिया गया।
शाह अब्दुल अजीम के मज़ार को आम लोग शाह अब्दुल अजीम कहते हैं और इसे तेहरान का किबला भी कहा जाता है। इसे पूरे ईरान में बड़ी श्रद्धा की नज़र से देखा जाता है। इसी मज़ार में इमाम मूसा काजिम अलैहिस्सलाम के बेटे हज़रत हमज़ा اور چوتھے امام حضرت امام زین العابدین علیہ السلام کے ونشج حضرت طاہر کے بھی مزار ہیں۔ اسی پوتر استھل پر بہت سارے علماء کی قبریں ہیں۔ سن 1835 عیسوی میں ناصر الدین شاہ کے فرمان سے اس مزار کے گنبد کو سونے کی پلیٹوں کا استعمال کر کے سنہرا کر دیا گیا۔ اس مزار کی عمارت کا نرماڑ سلجوکی وستوکلا کے آدھار پر کیا گیا ہے۔ اسی کی چھت پر چار بڑے تاک بنے ہیں جنہیں گوشوارا کہا جاتا ہے۔ یہ شیلی سلجوکی نرماڑ کلا میں پرچلت تھی۔ سارے بھاگوں کو سجانے کے لیے آئینہ کاری کی گئی ہے۔ اس سے سموچے واتاورن میں ایک خاص انداز پیدا ہو گیا ہے۔
سب سے پہلی آئینہ کاری فتح علی شاہ کے دور میں ہوئی۔ ان کا شاسن کال 1772 سے 1834 تک ہے۔ اس کے بعد ناصر الدین شاہ کے زمانے میں بھی یہ کام جاری رہا۔ پورے حرم میں جگہ جگہ بڑی خوبصورت لپی میں قرآن کی آیتیں لکھی ہوئی ہیں۔ حرم کے پوروی بھاگ میں مہیلاؤں کے نماز پڑھنے کی جگہ اور مسجد کے پشچمی بھاگ میں پرشوں کے نماز کی جگہ ہے۔ عمارت کے دکشن بھاگ میں ناصر الدین شاہ کی قبر ہے۔ حضرت شاہ عبدالعظیم کا مزار تہران کی بےحد پراچین زیارت گاہ ہے۔ اس میں بڑی مہتوپورن اور بیش قیمتی دھروہریں موجود ہیں جنہیں اس مزار سے سمبندھت سنگرہالے میں رکھا گیا ہے۔ ان دھروہروں میں پرانے دروازے، شیلالیکھ، تصویریں، ہست لکھت نمونے، مٹی کے برتن، دھاتو سے بنی وستوئیں اور دوسرے قیمتی چیزیں ہیں جو زائرین نے اس مزار کو اپہار کے روپ میں دیا ہے۔ یہ ساری قیمتی چیزیں 3500 ورگ میٹر کے 3 منزلہ سنگرہالے میں رکھی ہوئی ہیں جسے لوگ جا کر دیکھ سکتے ہیں۔
دوستوں، شاہ عبدالعظیم کے مزار کا واتاورن، وہاں رکھی گئی چیزیں اپنے آپ میں بے مثال ہیں۔ اس سنگرہالے کی سرکشا کے لیے بڑا خاص انتظام کیا گیا ہے۔ اس سنگرہالے کی چھت چار پیالوں کے روپ میں بڑی خوبصورت ہے۔ اس پر اللہ کے ناموں کو بڑے کلاتمک ڈھنگ سے اکیرا گیا ہے۔ اس سنگرہالے میں رکھی دھروہریں 4000 عیسیٰ پورو سے لے کر آج تک کے دور کی ہیں۔ حرم کا ایک انیہ خوبصورت بھاگ صفوی کال کا بازار ہے جو اب تک سرکشت ہے۔ یہ بازار حضرت عبدالعظیم کے مزار سے لگ کر بنایا گیا تھا۔ شہر رہ جانے والے پریٹوکوں اور زائروں کے لیے یہ بازار بڑا روچک ہے۔ شہر رہ کے بازار کا پراروپ پارمپارک ہے، لیکن اس کے اندر سارے آدھونک سامان مل جاتے ہیں۔ یہاں طرح طرح کی تسبیحیں، سجدگاہیں، جانوازیں اپہار کے روپ میں دی جانے والی چیزیں، کھانے پینے کی چیزیں، سب کچھ مل جاتی ہیں۔ اس بازار میں کئی دکانیں ایسی ہیں جہاں سونے چاندی کے آبھوشن بھی ملتے ہیں۔ کچھ دکانیں ہیں جہاں انگوٹھیاں بکتی ہیں۔ ان دکانوں پر عام طور پر بھیڑ ہوتی ہے۔
زیارت کے لیے آنے والے لوگ اپنے ساتھ انگوٹھیاں لے جاتے ہیں اور اپہار کے طور پر اپنے رشتے داروں، دوستوں اور ملنے جلنے والوں کو دیتے ہیں۔ اس بازار میں سوکھے میووں کی دکانیں بھی ہیں جہاں بادام، اخروٹ، پستہ، انجیر اور دوسرے بہت سارے سوکھے میوے ملتے ہیں۔ کھانے پینے کی چیزیں بھی آسانی سے مل جاتی ہیں، اس لیے زائرین کو کسی طرح کی کوئی تکلیف نہیں ہوتی۔ یہ بھی جاننا روچک ہوگا کہ پرانے زمانے سے اس بازار میں الگ الگ پرکار کے مسالے اور جڑی بوٹیاں بھی بکتی ہیں۔ سلک روڈ کے راستے ویاپار کرنے والے ویاپاری اور سوداگر دور دور سے یہ مسالے اور جڑی بوٹیاں اپنے ساتھ لاتے تھے اور ان دکانوں میں رکھتے تھے، جہاں سے لوگ اپنی ضرورت کے حساب سے جڑی بوٹیاں اور مسالے خریدتے ہیں۔
جہاں ایک طرف جڑی بوٹیاں ملتی ہیں، وہیں جڑی بوٹیوں کی جانکاری رکھنے والے حکیم بھی موجود ہیں۔ پچھلے دور میں یہی حکیم لوگوں کی بیماریوں کا علاج کیا کرتے تھے۔ ایران میں ان لوگوں کو عطاری کہتے ہیں، جو عام طور پر جڑی بوٹیوں کی جانکاری رکھتے ہیں اور بیماریوں سے بھی پوری طرح اوگت ہوتے ہیں۔ اس سمے شہر رائے کو اگر کوئی دیکھے تو اسے دو طرح کی جھلکیاں نظر آئیں گی۔ ایک تو آدھونک عمارتیں، پارک اور سویدھا کی دوسری چیزیں دکھائی دیں گی، اور دوسری اور پرانے بازار بھی نظر آئیں گے جو بڑے قرینے سے سجائے گئے ہیں۔ اس بازار سے لوگ اپنی ضرورت کی چیزیں خرید سکتے ہیں۔ تو دوستوں، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اگلے کاریکرم تک کے لیے انومتی دیجیے۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ اب پرستوت ہے انتم کاریکرم اجول بھوشیہ۔
اجول
दोस्तों, कार्यक्रम उज्जवल भविष्य की एक अन्य कड़ी को लेकर आपकी सेवा में उपस्थित हैं। स्वाति और अख्तर अब्बास का सलाम स्वीकार कीजिए। आज हम इस्लामी क्रांति की सफलता के बाद ईरानी समाज में कुरानी संस्कृति और अध्यात्म के विस्तार की चर्चा करेंगे।
دوستوں، پچھلے کاریکرم میں ہم نے اسلامی کرانتی کے بعد ایرانی سماج میں ہونے والے مہتوپورن سانسکرتک پریورتنوں کا الیکھ کیا تھا۔ کسی بھی سماج کے استتو میں سب سے مہتوپورن تتو اس سماج کی سنسکرتی ہوتی ہے۔ اسلامی کرانتی کی سفلتا کے بعد سماج کے لوگوں میں بودھک سوتنترتا پیدا ہوئی اور آتم وشواس بڑھا۔ کرانتی کے بعد ایران میں ہوئی ویگیانک اور تکنیکی प्रगति की तुलना किसी भी तरह से क्रांति से पहले की प्रगति से नहीं की जा सकती, क्योंकि ये प्रगति ईरानी लोगों में सांस्कृतिक स्वतंत्रता के कारण हुई जो क्रांति से पहले समाज में मौजूद नहीं थी।
इस्लामी क्रांति ने समाज को सांस्कृतिक बुराइयों से पाक करने के लिए कई कदम उठाए, जैसे कि शराब की दुकानों और जुआओं के अड्डों पर प्रतिबंध लगाया और हर स्तर पर इस्लामी संस्कृति का विस्तार किया। ईरान की इस्लामी क्रांति वास्तव में एक सांस्कृतिक और धार्मिक क्रांति थी। विचारों के क्षेत्र में इस्लामी क्रांति के कार्यों के नतीजे में आध्यात्मिक और नैतिक मूल्यों का विकास हुआ। इस्लामी क्रांति के संस्थापक इमाम खुमैनी ने आध्यात्मिकता को फिर से जिंदा किया, जिसने वैश्विक समीकरणों के निर्धारण में महत्वपूर्ण भूमिका निभाई।
इस्लामी क्रांति की आध्यात्मिक और नैतिक उपलब्धियों में से एक आम लोगों के बीच قرآنی سنسکرتی، نماز اور دعا کا وستار تھا۔ قرآن کو الگاؤ سے باہر نکالنا اور نماز کی سنسکرتی کا اتنا وستار کیا کہ بڑے پیمانے پر دیش میں جمعے کی نمازوں کا آیوجن ہونے لگا۔ اس اندر میں آیت اللہ العظمیٰ سید علی خامنائی کا کہنا ہے کہ واسطو میں ہمارے مہان امام خمینی نے ایشوریہ کرانتی سے قرآن کو الگاؤ سے باہر نکالا اور اسے لوک پریہ بنایا اور الگ تھلگ پڑی شریعت کو لوگوں سے نزدیک کیا۔
ایک دوسرے استھان پر وہ امام خمینی کے بارے میں کہتے ہیں، انہوں نے اسلام کو سمان پردان کیا اور دنیا میں قرآن کا جھنڈا لہرایا۔ دھرم اور آدھیاتمکتا کو پھر سے زندہ کرنے میں امام خمینی کی بھومیکا اتنی اہم تھی کہ کئی ودوانوں نے اسے سویکار کیا ہے۔ لیٹن امریکی کیتھولک وشودیالیوں کے پرمکھ فادر فوس بیری کا کہنا ہے، اسلامی سنسکرتی سے لابھ اٹھا کر آیت اللہ خمینی نے اپنے راش میں ایک اتہاسک جاگرکتا اتپن کر دی۔ انہوں نے ایک دھارمک اور راجنیتک کرانتی سے اسلامی دیشوں میں ایک مہان آندولن کو جنم دیا اور یہ مار پرشست کر کے پشچم کے آدھیاتمک وویک کو جھکجور کر رکھ دیا۔ اس لیے اسلامی کرانتی کے مہتوپورن پربھاؤں میں سے ایک وشو میں دھارمک پہچان کو زندہ کرنا ہے۔
دوستوں، قرآن ایشور کی کتاب ہے۔
کرانتی سے پہلے جسے عام طور پر مردوں کو ثواب پہنچانے کے لیے پڑھا جاتا تھا یا شادی کے لیے بچھائے گئے دسترخوان پر سجایا جاتا تھا، سفر پر جانے والے یاتریوں کو اس کے نیچے سے گزارا جاتا تھا، لیکن اس کی راجنیتک، سانسکرتک، سماجک اور آرتھک روپ سے کوئی بھومکا ہی نہیں تھی۔ محمد رضا پہلوی کی تاناشاہی سرکار نے اس کے پرتی شتروتا پورن نیتی اپنا رکھی تھی۔ اسلامی کرانتی کی برکت سے قرآن لوگوں کے دھیان کا کیندر بن گیا اور وہ الگاؤ سے نکل کر لوگوں کی زندگی میں شامل ہو گیا۔ اس کے بعد لوگوں کو پتا چلا کہ قرآن گھروں میں برکت کے لیے رکھنے اور مردوں کو ثواب پہنچانے کی کتاب نہیں ہے، بلکہ مانو جیون کے لیے ایک سمپورن دشا نردیشوں والی پستک ہے۔
قرآن کا ویوہارک، ساماجک اور راجنیتک ادھارن اسلامی شاسن کے روپ میں سامنے آیا۔ جب لوگوں کے بیچ قرآن کا اصلی ستھان اسپشٹ ہو گیا تو قرآن کی تعلیم حاصل کرنے اور اس پر عمل کرنے کے لیے راشٹریہ استر پر شکشا اور پرشکشن کا ابھیان شروع ہوا۔ اسلامی کرانتی کے کارن قرآنی گتیویدھیاں جیسے کہ قرآن کا حفظ، قرات، تلاوت، ویاکھیا اور راشٹریہ اور انتراشٹریہ استر پر پرتسپردھاؤں کی شروعات ہوئی۔ آج دیش میں سینکڑوں قرآنی کیندر سکریہ ہیں۔ آج ایران میں ایک پارے سے لے کر 30 پاروں تک کے 20 لاکھ حافظ قرآن موجود ہیں۔ ایرانی حافظ اور قاری اس پورے شیتر کے علاوہ انتراشٹریہ استر پر بھی لوک پریہ ہیں۔ ایران ایک ماتر ایسا مسلم دیش ہے جس کے سمویدھان کا آدھار قرآن ہے۔ اسلامی کرانتی کی سفلتا کے بعد سے ایران میں قرآن مجید کی 200 ملین پرتیاں پرکاشت ہو چکی ہیں۔ ایران کی اسلامی کرانتی نے قرآن کو دنیا کی سب سے زیادہ چھپنے والی کتاب بنا دیا۔ قرآنی ریڈیو اور ٹی وی کی شروعات کی گئی اور کم سے کم 400 قرآنی ویب سائٹس اسی اسلامی کرانتی کی برکت ہے۔ قرآن کے اتہاس کی سب سے سمگر و ویاپک ویاکھیا ایران کی اسلامی کرانتی کے بعد لکھی گئی۔ IRIB نے قرآنی قصوں کے آدھار پر ایک ایسا لوک پریہ دھاراوہک بنایا جس نے لوگوں کو بڑے پیمانے پر پربھاوت کیا۔ اسلامی کرانتی کی سفلتا کی برکت سے وشو بھر میں قرآن کا 130 بھاشاؤں میں انواد ہو چکا ہے۔
اسلامی کرانتی کے بعد حاصل ہونے والی قرآنی اپلبدھیوں میں سے قرآنی سنسکرتی اور شکشا کے انوسندھان سنستھان کی استھاپنا ہے، جو اسلامی ودوان اور سنسکرتی سنستھان کے اسلامی پرچار کاریالے کی ایک شاخ ہے۔ یہ انوسندھان کیندر اب تک 120 سے زیادہ قرآنی پستکیں پرکاشت کر چکا ہے۔ پوتر قرآنی انسائیکلوپیڈیا کی، جو اسلامی جگت کی سب سے بڑی انسائیکلوپیڈیا ہے، اسی انوسندھان کیندر سے پرکاشت ہوئی ہے۔ اس کے علاوہ قرآنی شبد کوش اور ویاکھیا گائیڈ بھی اسی انوسندھان کیندر میں تیار ہوئی ہے۔ اس انوسندھان کیندر کے پستکالے میں 21,000 کتابیں ہیں، جس کے کارن یہ ایران اور وشو کے مہتوپورن قرآنی پستکالیوں میں سے ایک ہے۔ 20ویں صدی میں وشو میں کئی کرانتیاں اتپن ہوئیں، لیکن ان میں سے کوئی بھی اپنے گھوشت ادیشوں تک نہیں پہنچ سکی، بلکہ ان کا انجام تاناشاہی شاسن کے روپ میں ہوا۔ لیکن دھارمک اور آدھیاتمک نیتا امام خمینی کے نیتروتو میں اسلامی کرانتی نے ایرانی سماج کا پوسٹ مارٹم کیا اور مہتوپورن پریورتن اتپن کیے، جس کے پریڑام سوروپ اسلامی گڑتنتر کو اکھاڑ پھینکنے کے سارے پریاس ناکام رہے۔ اس آدھیاتمک رجحان کے کارن ایشور کی مدد بھی حاصل ہوئی، کیونکہ بڑی شکتیوں کی سازش کی ناکامی ایشوری مدد کے بنا کسی بھی طرح سے سمبھو نہیں ہو سکتی تھی۔
ईश्वर ने कुरान में संघर्ष और जिहाद के क्षेत्र में अपनी प्रत्यक्ष भागीदारी का उल्लेख किया है। जब बद्र नामक युद्ध में पहली बार पैगंबर इस्लाम का काफिरों से आमना सामना हुआ तो खुदा ने इस तरह से मुसलमानों की मदद की थी। कुरान पैगंबर इस्लाम को संबोधित करते हुए कहता है, कंकड़ियां तुमने नहीं फेंकी है बल्कि अल्लाह ने उन्हें फेंका है। इमाम खुमैनी को विश्वास था कि यह क्रांति ईश्वर की मदद से अपने मार्ग पर अग्रसर रहेगी। अध्यात्म समेत इमाम खुमैनी के व्यक्तित्व के समस्त पहलुओं की वैश्विक समीकरणों और परिवर्तनों में महत्वपूर्ण भूमिका थी। वैश्विक परिवर्तनों में इमाम खुमैनी का प्रभाव इतना अधिक था कि दुश्मन उनसे डरा करते थे। अमेरिका के पूर्व विदेश मंत्री हेनरी केसेंजर ने इमाम खुमैनी के बारे में कहा था, आयतुल्ला खुमैनी ने पश्चिम को योजना के गंभीर संकट में डाल दिया है। उनके फैसले ऐसे होते थे कि राजनेता और राजनीतिक विश्लेषण अपनी योजनाओं में खुद को बेबस महसूस करते थे। वे दुनिया में प्रचलित मापदंडों से हटकर बात करते थे, मानो उन्हें आकाशवाणी होती थी। पश्चिम से आयतुल्ला खुमैनी की दुश्मनी का आधार ईश्वरीय शिक्षाएं थी।
दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए।
ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। ताज़ा और विस्तृत खबरों के लिए हमारी वेबसाइट देखते रहिए, पता है fasttoday.com/hi। इसी के साथ हमें इजाज़त दीजिए, खुदा हाफिज़। Thank you.